तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, क्यामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब यो कार्यक्रम कहाँ कहाँ सुन्न पाइन्छ भन्ने बारेमा चाहिँ केही बेरमा थप जानकारी दिउँला, तर अहिलेको लागि पनि आजको कार्यक्रममा के विषयमा कुरा गर्दैछौँ त भन्ने बारेमा नै बुझ्नतर्फ लागौं। सुरुमा अस्ट्रेलियाका पछिल्ला 7 दिनका समाचार हुनेछन् अनि कुरा गरौंला टास्मेनियाको पोर्ट आर्थरमा 30 वर्ष अघि भएको गोलीकाण्ड, त्यसले अस्ट्रेलिया बन्दुक सम्बन्धी कानूनमा ल्याएको परिवर्तन र किन फेरि यसको चर्चा पछिल्लो समयमा बढेको छ त भन्ने बारे, सांगीतिक समूह द 3Cs का देवासिस मोथेसँग गरिएको रमाइलो कुराकानी पनि राख्नेछौ। कुराकानी सांगीतिक भएपछि गीत संगीत नसुन्ने त कुरै भएन, नेपाली गीत पनि सुन्ने नै छौ। नेपालका पछिल्ला 7 दिनका प्रमुख समाचार लिएर आउनुहुनेछ नेपाल संवाददाता प्रतीक्षा दुलाल। अनि गत शनिबार 25 अप्रेलमा एन्जाक डे परेडमा सिडनी र मेलबर्नमा उपस्थित नेपाली पृष्ठभूमिका पूर्व सैनिक तथा उनीहरूका परिवारसँग गरिएको कुराकानी पनि सुन्नेछौ। तपाईँलाई आजको कार्यक्रममा जोडिन मन छ भने चाहिँ एउटा प्रश्न है त, सैन्य पेसाको तपाईँलाई लाग्ने एउटा राम्रो पक्ष र एउटा चुनौती के हो जस्तो लाग्छ हामीलाई लेखेर पठाउनुहोला मंगलबारको प्रत्यक्ष प्रसारणको समयमा, र हामी तपाईँको म्यासेज पढेर सुनाउनेछौ। त्यसका लागि एसएमएस गर्ने नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767, 0439799767। र हामीसँग सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली भनेर खोज्नुहोस् अनि हामीसँग जोडिनुहोस्। त्यहाँ पनि आफ्ना विचारहरू तपाईँले हामीहरू समक्ष पठाउन सक्नुहुनेछ। अहिलेलाई भने कार्यक्रममा पालो भएको छ सहकर्मी कृष्ण पोखरेलबाट तयार पारिएको पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुन्ने।
धन्यवाद सुनिताजी र हाम्रा सम्पूर्ण श्रोताहरूलाई पनि म कृष्ण पोखरेलको नमस्कार। एसपीएस नेपालीमा अब पालो भएको छ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्ने। सुरुमा यस हप्ताका मुख्य समाचार। ताजमनियाको पोर्ट आर्थरमा भएको गोलीकाण्डको 30 वर्ष पूरा, एन्ज्याक डेमा सेनामा सेवा पुर्याएका आदिवासी एवं टोरेस आइल्यान्डर मानिसहरूको सम्मान र अपाङ्गता सम्बन्धी बिमा योजनामा व्यापक सुधार ल्याउने सङ्घीय सरकारको योजना। अब समाचार विस्तारमा। ताजमनियाको पोर्ट आर्थरमा 30 वर्ष अघि भएको गोलीकाण्डमा आफ्नी श्रीमती र 2 छोरी गुमाएका एक व्यक्तिले बन्दुक सम्बन्धी सरकारी नीतिको आलोचना गरिरहेका बेला राज्य सरकारले भने बन्दुक सम्बन्धी सुधारमा सन्तुलन ठिक रहेको दावी गरेको छ। वाल्टर मिक्याकले बन्दुक राख्न पाउने नियममा सीमा नतोकिनु निकै दुःखद भन्दै आलोचना गरेका छन्। ताजमनियाकी पुलिस कमिश्नर डोना एडम्सले गत फेब्रुअरीमै राज्य सरकारलाई पत्र लेखी कति बन्दुक राख्न पाउने हो त्यसको सीमा तोक्ने कुरामा आफ्नो समर्थन रहेको बताएकी थिइन्। तर सांसद ब्रिजेट आर्चरले भने गन बाइब्याक र चोरी गरिएका बन्दुकहरू राखेको पाइए कारवाही गर्ने बारे सुधार गर्ने योजना रहेको बताएकी छन्। ताजमनियामा 35,600 मानिसले दर्ता गरेका करिब 1,57,000 बन्दुक रहेको बताइन्छ। तपाईँ वा तपाईँले चुनेको कसैलाई समर्थन आवश्यकता परेमा भियोन ब्रुलाई 1300224636 वा लाइफलाइनलाई 1311114 सम्पर्क गर्न सक्नुहुनेछ। अर्को समाचारमा चाहिँ सिरियामा डिटेन्सन सेन्टरमा रहेका केही अस्ट्रेलियन महिला र बाल बालिकालाई फिर्ता ल्याउन सहजीकरणका लागि सरकारलाई दबाव परिरहेको छ। 4 महिला र बाल बालिकाहरू दमास्कस आइपुगेको र त्यहाँबाट अस्ट्रेलियाको विमान चढ्ने मिडिया रिपोर्टहरूका बीच गृह मामिला मन्त्री टोनी बकले भने उनीहरूको फिर्तीका लागि सरकारले कुनै कदम नचाल्ने स्पष्ट पारे। गृह मामिला सम्बन्धी विपक्षी प्रवक्ता जुन ओटिनियमले भने आफै फर्किनुपर्ने नीतिले सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको देखिएको बताएका छन्। अस्ट्रेलियन फेडरेसन अफ इस्लामिक काउन्सिल्सका अध्यक्ष डाक्टर रातेव जिनेडले अस्ट्रेलियन नागरिकलाई विदेशमा अलपत्र पार्नु मानवीयताका हिसाबले पनि उचित नभएको बताए।
इट इज नाइदर एप्रोप्रिएट नोर रिस्पोन्सिबल टु लिभ दिस टु अदर कन्ट्रीज। इफ रङ डुइङ हैज अकर्ड इट शुड बी डेल्ट विथ अंडर अस्ट्रेलियन लॉ by Australian institutions, that is what accountability looks like.
अर्को समाचारमा चाहिँ सन् 1901 देखि अस्ट्रेलियन सेनामा काम गरेका आदिवासी अस्ट्रेलियनहरूलाई सम्मान र सम्झना गर्न एनज्याक डेको अवसरमा क्यानबेरामा एक कार्यक्रम गरिएको छ। अमेरिका, न्यूजील्याण्ड, संयुक्त अधिराज्य, सोलोमन आइल्याण्ड र भानुआटुका प्रतिनिधिहरू पनि उक्त कार्यक्रममा सरिक भएका थिए। उक्त कार्यक्रम एबोरिजिनल एण्ड टोरेस आइल्याण्डर भेटरेन्स एसोसिएसनले आयोजना गरेको हो। संगठनका निर्देशक गार्थ ओ कोनेलले आदिवासीसँगै गएर आदिवासीहरूको उपस्थितिले आफूलाई खुसी बनाएको बताए।
Given to our Aboriginal and Torres Strait Islander veterans on their return to Australia. And this ceremony acknowledges that fact, that many of our veterans and families suffered from this and still do today, and we vow never to let that happen again. Our ceremony also acknowledges the decades of proud service of Australians of Pacific Islander descent, especially those who've served in and around the Australian military forces in the past. Up until 1975, Papuans were part of Australia, and we considered them to be the third Indigenous Australians at war, in addition to Aboriginal and Torres Strait Islanders.
हामी पुनः एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ, तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
अर्को एक समाचारमा चाहिँ संघीय सरकारले अपाङ्गता सम्बन्धी बीमा योजना एनडीआईएसको खर्च कटौतीका लागि ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ। बीमा योजनामा सहभागीहरूको संख्या घटाउने र यो दशकभित्र वर्षेनी 15 अर्ब डलर बचाउने सरकारी योजना छ। सुधार अन्तर्गत सहभागीहरूको संख्या करिब 1,60,000 घटाउने योजना सरकारको छ, तर अपाङ्गता सम्बन्धी अधिकार कर्मीहरूले भने यसमा चासो देखाइरहेका छन्। एनडीआईएस सम्बन्धी मन्त्री मार्क बटलेले स्काई न्यूजसँग कुरा गर्दै मानिसहरूलाई योजनाबाट हटाएर नभई बीमा योजना पाउन योग्यतामा कडाई र सेवालाई प्रभावकारी बनाउने रहेको उनले बताएका छन्।
People coming off the scheme. As I said, people won't be coming off the scheme until 2028 at the earliest. So this is going to be a much more efficient but also effective way in which to give support to people, frankly, who were never intended to be covered by the NDIS in the first place.
अर्को समाचारमा चाहिँ अस्ट्रेलियाका आदिवासी समुदायले इन्धनको बढ्दो खर्च धर्नका लागि सरकारसँग सहयोग माग गरेका छन्। सहरी क्षेत्रभन्दा अस्ट्रेलियाको रिजनल र ग्रामीण इलाकामा जीवनयापन लागत 40% बढिरहेको बताइन्छ। विद्युत उत्पादन र आपूर्तिका लागि त्यहाँ डिजेल निकै महत्वपूर्ण रहेको बताइन्छ। अर्को समाचारमा चाहिँ एबिसी रेडियोका कार्यक्रम सञ्चालक जेम्स भ्यालेन्टिनको 64 वर्षको उमेरमा मृत्यु भएको छ। क्यान्सर रोगसँग जुधिरहेका रेडियो कर्मीले इच्छा मृत्यु रोजेको बताइएको छ। 25 वर्ष एबिसी रेडियोमा सेवा गरेपछि यसै वर्षको सुरुवातमा उनी एबिसीबाट अलग भएका थिए। सन् 1987 एबिसीसँग जोडिनु अघि उनी एक संगीत कर्मीका रूपमा परिचित थिए। अर्को समाचारमा चाहिँ अक्टोबर सन् 2026 आधिकारिक रूपमा खोल्ने भनिएको दक्षिण सिडनीको विमानस्थल एक च्यारिटी कार्यक्रम मार्फत सर्वसाधारणका लागि खोलिएको छ। आइतबार 26 अप्रेलका दिन करिब 20,000 मानिस विमानस्थलको धावन मार्गमा अवलोकन गर्दै हिँडेका छन्। 24 घण्टा खुल्ने तयारीमा रहेको उक्त विमानस्थलमा वर्षेनी 1 करोड यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको छ। अब भने खेल समाचारमा, सर्फिङ अस्ट्रेलियाका जर्ज फिटाले मार्गरेट रिभर प्रोमा अप्रत्याशित ओल्ड सर्फ लिग उपाधि जित्न सफल भएका छन्। उनले ब्राजिलका विश्व च्याम्पियन ग्याब्रियन मेरिनलाई हराउन सफल हुँदै पहिलो विश्व उपाधि जितेका हुन्। हवस् त, यसका साथै यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार यति नै। सुरक्षित रहनुहोस्, नमस्कार। बाँकी प्रसङ्गका लागि सहकर्मी सुनिता पोखरेल।
धन्यवाद कृष्णजी, र फेरि पनि श्रोताहरूलाई कार्यक्रममा स्वागत गरे। एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम सुनिरहनु भएको छ। र अब भने अलिकति अस्ट्रेलियाको प्रसङ्ग, र विशेष गरेर 30 वर्ष अगाडिको एउटा घटनालाई फर्केर हेरौँ। दक्षिणी टास्मेनियाको पोर्ट आर्थरमा भएको गोलीकाण्डमा 35 जनाको मृत्यु र दर्जनौं अन्य घाइते भएको घटनाको करिब 30 तीस वर्ष पुगेको छ। 28 अप्रेल सन् 1996 यस घटनापछि 5 लाख भन्दा बढी बन्दुक फिर्ता गरे बापत रकम पाउने वा बाई ब्याक अभियान चलाइयो र बन्दुकको स्वामित्व सम्बन्धी अन्य सुधारहरू पनि लागू गरिए। अस्ट्रेलियाले त्यस स्तरको सामूहिक गोलीकाण्ड करिब 30 वर्षसम्म देखेको थिएन, तर डिसेम्बरमा बोन्डाईमा भएको आक्रमणमा 15 जनाको मृत्यु भएपछि अवस्था फेरियो र त्यस आक्रमणपछि बन्दुक नियन्त्रणबारे बहस फेरि चर्किएको छ र देशभर नयाँ चरणका सुधार प्रस्ताव गरिएका छन्। यस सम्बन्धी थप यो रिपोर्टमा
SBS नेपाली SBS साउथ एशियनमा
जस्टिन नोबलले 30 वर्ष अघि पोर्ट आर्थरको आफ्नो भ्रमण अझै बिर्सन सकेका छैनन्। उनी आफ्नै श्रीमतीसँग ताजमेनियामा विदा मनाउन पोर्ट आर्थरको ऐतिहासिक स्थल पुगेको सो एक दिने घुमाई दुखद घटनामा परिणत भएको थियो। त्यस दिन त्यहाँ रहेका मानिसहरूमा देखिएको आतंक आफूले अझै सम्झिरहेको उनी बताउँछन्।
Police badge, and she hung onto my belt, and then a conga line of people started all hanging onto me as I was trying to walk around the site.
न्यू साउथ वेल्सका पूर्व प्रहरी अधिकारी उनले यसलाई बन्दुकहरू कडाईका साथ नियमन गरिनुपर्छ भन्ने कुरालाई झकझकाइरहने घटनाको रूपमा लिन्छन्।
If you are a licensed firearm holder and you have registered firearms, then first and foremost people need to understand that it's not a right to possess a firearm and have a firearms license. It's a privilege.
विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने द अस्ट्रेलिया इन्स्टिच्युटले संकलन गरेको तथ्याङ्क अनुसार अस्ट्रेलियामा पोर्ट आर्थर गोलीकाण्डपछि बन्दुकको संख्या 25% बढेको छ। एलिस ग्रन्डी उक्त संस्थाको बन्दुक स्वामित्वबारे अनुसन्धान गर्ने टोलीकी सदस्य हुन् र उनी भन्छिन्,
What we found is that there are over 4 million licensed firearms in Australia, and this was a number that nobody else had.
पोर्ट आर्थर घटना अघि देशभर करिब 32 लाख बन्दुक रहेको अनुमान गरिएको थियो। यस घटनापछि सञ्चालन गरिएको फिर्ता किन्ने योजना वा बन्दुक फिर्ता गरे बापत स्वामित्ववाला व्यक्तिलाई पैसा दिइने बाई ब्याक योजना अन्तर्गत करिब 6,50,000 बन्दुक नष्ट गरिए र दर्ता भएका बन्दुकको संख्या सन् 2001 आइपुग्दा घटेर करिब 22 लाखमा झरेको थियो। यद्यपि कुल संख्या बढे पनि प्रति व्यक्तिको हिसाबले हेर्दा भने यो संख्यामा कमी आएको छ। उक्त गोलीकाण्ड अघि प्रति व्यक्ति करिब 0.18 लाइसेन्स प्राप्त बन्दुक रहेकोमा अहिले यो संख्या 0.15 झरेको छ। बन्दुकको संख्या बढ्दै गएको विषयले अस्ट्रेलियाको सुटिङ खेलकुद सम्बन्धी संस्था स्पोर्टिङ सुटर्स एसोसिएसनका सीईओ टम केनियनलाई भने चिन्तित बनाएको छैन।
There's more people in Australia than before Port Arthur as well. I mean, that was 30 years ago. The population of Australia has increased by about 50% in that time. I think it's just under 50%. The number of firearms has increased by about 20%. So the number of firearms per person and the number of people with firearms is actually declining as a percentage of the population.
तर एलिस ग्रन्डीले भने बन्दुक चोरीका घटनाहरू लगायतका अनपेक्षित परिणामबारे चिन्ता व्यक्त गरेकी छिन्।
We know that there's quite a bit of firearm theft in Australia, that it's the biggest single source of firearms onto the black market is stolen licensed firearms. Since 2020 there've been 9,000 firearm thefts, and so an increase in the number of licensed firearms also can lead to an increase in the number of stolen firearms.
बोन्डाईमा डिसेम्बरमा भएको गोलीकाण्डपछि केही राज्यहरूले एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्यामा सीमा तोक्ने व्यवस्था ल्याउने विचार गरिरहेको बताइँदा ग्रन्टी पनि यो उपाय सम्भावित समाधान हुन सक्ने बताउँछिन्।
One of the potential benefits for a cap on the number of firearms a person can own is that it makes it more straightforward for them to keep track of them, storage is more straightforward, and that can help with preventing against theft.
तर टम क्यानियन यससँग असहमत छन्। उनका अनुसार बन्दुकको संख्यामा सीमा तोक्ने प्रस्ताव अनुसन्धानमा आधारित छैन।
But it's a random number. It's not actually determined with any science behind it. And there's no evidence that I'm aware of that suggests that capping numbers improves public safety.
उनले सुरक्षित भण्डारण सम्बन्धी नियमहरूको अझ प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।
Almost certainly the problem is the way those are being stored. So the logical, rational response to that is to look at the enforcement of storage requirements, making sure people are storing their firearms correctly and as they're legally required to do, and as we encourage our members to do. And that's where you have the biggest public safety benefit. Rather than capping something.
Kenyon, ek byaktile katiwata banduk rakhna paunchan bhanne bare prastav gariyeko sima nirdharan byawaharik nabhayeko bichar rakhchan.
If you compete in a number of events in competition shooting, some of those events might require you to own three firearms just for one event. You might need to own a pistol, a shotgun and a rifle for the one single event. You might then do some hunting. Different animals require different calibers. Different types of hunting require different types of rifles. Day and night shooting require different types of sights, and you generally don't move sights between firearms very easily. You have to then re-sight it and everything else. It's very complicated.
बोन्डाई गोलीकाण्डको प्रतिक्रिया स्वरूप हाल बन्दुक फिर्ता किन्ने बाईब्याक कार्यक्रमलाई पनि सम्भावित उपायका रूपमा प्रस्ताव गरिएको छ. यस्तै प्रकारको कदम यसअघि पोर्ट आर्थर घटनापछि पनि चालिएको थियो, जुन तत्कालीन प्रधानमन्त्री जोन हावर्डको नेतृत्वमा गरिएको सुधार प्याकेजको हिस्सा थियो. पोर्ट आर्थर गोलीकाण्डका घाइतेहरूको उपचारमा सहयोग गर्न आपतकालीन विभागमा बोलाइएका डाक्टर ब्रायन वालपोलले उक्त बाईब्याकको फाइदा आफूले प्रत्यक्ष देखेको बताउँछन्.
It was like night and day. Prior to Port Arthur, there had been at least one gun massacre every year for the previous 15 years. You know, there'd been things in Spencer Street and Hoddle Street and Milpera and a number of country massacres.
तर केन्यन भन्छन् यी उपायहरूले यस्ता प्रकारका आक्रमणहरूलाई रोक्छ नै भन्ने कुरा निश्चित हुँदैन.
If you're arguing about the weapon that you're using during a terrorist attack, you're already too late. Yeah, it's a secondary argument. The real argument is, how did that person get radicalized in the first place? Who knew about it and who did they tell?
Elish Grundy-ko chintako karan bhane farak cha ra tyo ho sabai rajyaharu esma sahabhagi bhairaheka chainan.
So far we've seen that South Australia, the Northern Territory and Queensland have not agreed to participate in the buyback. It remains to be seen what kind of approach Victoria takes, but since Australia has porous borders, it's really important for there to be cross-state collaboration on this issue to make sure that Australians can be safe.
Tom Kenyon, kunai pani yojana lagu garda banduk malikharulai uchit bajar mulya tirnuparne ra goli tatha sights jasta saman ka lagi pani kshatipurti samavesh garnuparne bhanai rakhchan. अर्कोतर्फ जस्टिन नोबल पोर्ट आर्थर घटनापछि गरिएको एउटा बाचा राष्ट्रिय बन्दुक दर्ता प्रणाली वा नेशनल फायर आर्म्स रेजिस्टर पूरा हुने प्रतीक्षामा 30 वर्षदेखि बसेका छन्. गृह मामिला विभागका एक प्रवक्ताका अनुसार राष्ट्रिय बन्दुक दर्ता प्रणालीलाई पूर्णता दिन संघीय स्तरमा काम तीव्र गतिमा अगाडि बढेको छ र यो वर्षको अन्त्यसम्म पूरा हुने लक्ष्य राखिएको छ. त्यसपछि राज्य तथा प्रदेशहरूले चाहेको बेला यसमा समावेश हुन सक्नेछन्. नेशनल क्याबिनेटले उक्त दर्ता प्रणाली सन् 2028 मध्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा आउने बारे सहमति गरेको छ.
किरण थोमसद्वारा एसपीएस न्यूजका लागि तयार पारिएको यो रिपोर्ट सुन्नुभयो, जसलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर वा आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरेर एसपीएस नेपालीलाई फलो गरेर पनि सुन्न सक्नुहुन्छ भने युट्युबमा एसपीएस साउथ एसियनमा जानुभयो भने त्यहाँ एसपीएस नेपालीका पोडकास्ट र केही भिडियोहरू पनि पाउन सक्नुहुन्छ. अब बाँकीको जानकारी हाम्रा कार्यक्रमका बारेमा साथै आजको यो कार्यक्रमको बारेमा पनि केही बेरमा फेरि दिनेछु. अहिलेको लागि भने पहिलो ब्रेक.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ.
र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ. र अब एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसबीएस रेडियो 2 अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुनेछ. हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। अहिले हाम्रो वेबसाइटमा जानुभयो भने त त्यहाँनिर रातो पल्ली बत्ती पिलिक पिलिक गरेर बजिरहेको बलिरहेको हुन्छ होइन। र अब तपाईँले अब गाडी हाँक्दा हाँक्दै कहीँ जाँदा जाँदै चाहिँ फ्याट नथापाइकन पहिलोपटक यो कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँको लागि रहेका थिए यी जानकारीहरू। हामी युट्युबमा पनि छौँ है, एसपिएस साउथ एसियनको नाममा, जहाँ हाम्रा श्रोता अनि दर्शकहरूले पडकास्ट र केही विशेष भिडियोहरूको आनन्द लिन सक्नुहुन्छ। अब गीत सङ्गीतका लागि पनि अर्को एउटा कार्यक्रम छ, त्यसको बारेमा केही बेरमा जानकारी दिउँला। तर अहिलेको लागि भने अघिल्लो कार्यक्रमलाई फर्केर हेरौँ है त। गत हामीले अघिल्लो कार्यक्रममा चाहिँ मेलबर्नकी सृष्टिना घिमिरेको सोसल वर्क पढ्दाको अनुभव र मानसिक स्वास्थ्यबारे सुनेका थियौँ। अब सहकर्मी दिनिता रिसालले घिमिरेसँग गर्नुभएको कुराकानीको यो छोटो अंश सुनौ।
अनि पैसा गरायो अनि फी तिर्दा फेरि गइहाल्छ, अनि गर्दा गर्दै कोर्सहरू चेन्ज गरे, अनि बिचमा चाहिँ एकैचोटि कोर्स चेन्ज गर्दाखेरि चाहिँ एकदमै नै त्यो पैसाको चाहिँ एकदमै उ भयो क्या मलाई। अनि अब कस्तो हुन्छ
बिजनेसबाट सोसल वर्क
हजुर, अनि एकैचोटि त्यत्रो पैसा तिर्दाखेरि चाहिँ अब कहाँबाट ल्याउने त भन्ने भयो क्या। सेभिङहरू पनि त्यति नै, अब आएको बेलामा चाहिँ कस्तो हुन्छ नेपालै पठाउँ जस्तो हुन्छ नि त आफूलाई, सेभिङ पनि नै, अनि अब कसैलाई सोध्यो भने सबैले छैन नै भन्छ होइन, अनि अब आफूले नै वर्कआउट गर्नुपर्ने कुरा है। अनि त्यसले गर्दा चाहिँ म एकदमै स्ट्रेस्ड भइसकेको थिएँ क्या, अनि नपढौँ कि भनेर पनि सोचेँ, पैसा तिर्नु सक्दैन कि भनेर। अनि अर्को काम लिएँ, दुईवटा काम लिएर चाहिँ बल्ल बल्ल फीहरू चाहिँ जम्मा गरेर तिरेपछि चाहिँ अबको एउटा मन्थ या टु मन्थ चाहिँ एकदमै गाह्रो पर्छ नि त। त्यति बेला चाहिँ म एकदमै मेन्टली ड्रेन हुन्थेँ क्या।
र सृष्टिना घिमिरे र उनीसँगै द ब्रेकमा प्लेसमेन्ट गरिरहेका अन्य विद्यार्थीहरूसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको पूरा कुराकानी चाँडै हाम्रो पडकास्टमा आउनेछ। वेबसाइट रहेको छ sbs.com.au/नेपाली, त्यसै गरेर अनलाइनमा एसपिएस नेपाली पडकास्ट भनी सर्च गरी तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्ममा पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यो कुराकानीहरू सुन्दै गर्दा यो मात्रै होइन, कार्यक्रममा हाम्रा पडकास्टहरूमा जति पनि कुराकानीहरू रहेका छन् ती कुराकानीहरूमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध रहने छैन। यो सँगै हामी तपाईँलाई जानकारी गराउँछौँ कि अब यो जति पनि स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू हामी प्रसारण गर्छौँ त्यो चाहिँ सामान्य प्रकारका मात्र हुन्छन्। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि चाहिँ आफ्नो डक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोला। र यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको छ भने लाइफलाइनलाई 1311114 बियोन्ड ब्लूलाई 1300224636 फोन गर्नुहोला र दुभाषे सेवाका लागि 1314500 फोन गर्नुहोस्। र यति भन्दै अब भने कार्यक्रममा एन्जाक डे सम्बन्धी कुरा गरौँ। गएको शनिबार अस्ट्रेलियाभर विभिन्न समारोहका बीच पहिलो विश्वयुद्धका क्रममा ग्यालिपोली पुगेका सैनिकहरूको सम्झना गरिएको छ। हरेक वर्ष 25 अप्रेलमा मनाइने एन्जाक डेको यस वर्षको कार्यक्रममा पनि सिडनी र मेलबर्नमा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। पूर्व गोर्खा सैनिकहरूको समूह द ब्रिगेड अफ गोर्खाज अन्तर्गत रहेर हाल अस्ट्रेलियन सेनामा कार्यरत सदस्यदेखि नेपाली सेनाका पूर्व सदस्यसम्म भेला भएका थिए उक्त परेडमा। अब सिडनीका सहभागीसँग सहकर्मी कृष्ण पोखरेलले गर्नुभएको
लोकमान लिम्बू एन्जेक डेको मार्चको चाहिँ मैले आज नेतृत्व गरेको। म चाहिँ पहिला ब्रिटिस आर्मीमा थिएँ, त्यसपछि आएर अस्ट्रेलियन आर्मी 57 RAR र 4 कमान्डोमा कार्यरत गरेर निस्केको।
ए हजुर, कस्तो लाग्छ वर्षेनी आउनुहुन्छ यो एन्जेक डे परेडमा?
वर्षेनी नै हो, किनभने बिगिनिङमा 1990 म अस्ट्रेलियन आर्मीमा जोइन भएको अनि अस्ट्रेलियन आर्मी त्यतिखेर चाहिँ फोर्सबाट नै रिप्रेजेन्ट गरेको थिएँ र अहिले चाहिँ रिटायर भएर अहिले गोर्खाहरूको रिप्रेजेन्ट अथवा लिडिङ।
कस्तो लाग्छ अब भनौँ न अहिले यसो एन्जेक डे मनाउँदाखेरि चाहिँ के कुराको सम्झना आउँछ यहाँलाई?
विशेष गरी यो एन्जेक डेको चाहिँ हामी जति पनि फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वारमा हाम्रो जति लडाइँमा उहाँहरूले सेक्रिफाइस गरेको सम्झनाको लागि हो, विशेष गरी सम्झना र उहाँहरू चाहिँ कहिले उहाँहरूले चाहिँ आफ्नो जीवन चाहिँ आफ्नो देशको लागि परित्याग गरेको थियो त्यसको सम्झनाको लागि।
म रिटायर्ड क्याप्टेन रुक्मणी देवान
ओखना आई युज टु बी इन द ब्रिटिस आर्मी माइ सेल्फ 10 वर्ष मैले काम गरेँ तर यो मेडल चाहिँ हाम्रो पिताजीको हो मेजर धनलाल देवान 10th GR ब्रिगेड अफ गोर्खास
अलिकति आफ्नो त्यो सेवाको अलिकति अनुभव सुनाइदिनुहोस् न
हामी नेपाली लेडिजहरू 1960s ब्रिटिस आर्मीमा भर्ना भएको थियो है मभन्दा अगाडिको थुप्रै केटीहरू थिइन् कतिजनाले कमिसन पनि गरे मेजर विष्णु राई सरस्वती पाण्डे उनीहरूले त मेजर ऱ्याङ्कसम्म पुगे म चाहिँ क्याप्टनसम्म पुगेर छोडेँ दुईजना छोरालाई हुर्काउनुको लागि अन्त मेरो हस्बेन्ड अस्ट्रेलिया भएर हामी अस्ट्रेलियामा अहिले बासिन्दा गरेको तर मैले आर्मीमै काम नगरे पनि यहाँनिर आएर मैले हस्पिटलमा धेरै अस्ट्रेलियन नानीहरूलाई हेल्प गर्दै भनौँ न
म सुब्दार मेजर होमबहादुर गुरुङ 4th GR इन्डियन आर्मीबाट रिटायर भएको हो र मैले इन्डियन आर्मीमा 28 साल नोकरी गरेँ र म अहिले मेरो छोरी ज्वाइँसँग अस्ट्रेलियामा 1 सालको लागि घुम्न आएको हो र 2022 सालमा पनि मैले यो एन्जेक डे एकपल्ट एटेन्ड गरेको थिएँ र आज मेरो यो एन्जेक डेमा पार्टिसिपेट गरेको 2rd वर्ष हो अहिलेको स्थिति हेर्दाखेरि खासै यस्तो वार चाहिँ नभएको राम्रो हुन्थ्यो विश्वको ऊ स्थितिलाई हेर्दाखेरि
त म कल्याणी बर्तौला मलाई चाहिँ एकदमै ठुलो सेनाको लागि चाहिँ एउटा सद्भाव जस्तो लाग्छ किनभने सेनाले अरू मान्छेले जस्तो 8 to 5 यस्तो जागिर खाँदैन क्या उसले भनेको चाहिँ जिन्दगीभरि खाने जागिर हो होइन यसमा चाहिँ उनीहरूको सम्मानमा उनीहरूले गरेको सेक्रिफाइसमा चाहिँ पब्लिकहरूले दिनु नै एकदमै ठुलो सरकारले दिन सक्ने सम्मान चाहिँ हो सेनाको परिवारको लागि
र सिडनीमा भएको एन्जेक परेडमा सहभागी भएकाहरूको कुराकानी सुनिसकेपछि अब मेलबर्नमा सहकर्मी सुशील चालिसेसँग सहभागीहरूले यस दिनका सन्दर्भमा के भनेका छन् त सुन्नतर्फ लागौँ
मेरो नाम सविता जोशी आज 25th April एन्जेक डे एन्युअली हुन्छ यो सेलिब्रेसन सबै आर्मीमा सर्भ गरेको मान्छेहरूलाई त्यो दान दिने त्यो सबै काम गरेकोलाई सेलिब्रेसन त हुनु पऱ्यो नि सबै काम गरेको हामीले त गर्नु सक्दैन तिनीहरूले गर्यो मेरो अजा दुईटै अजा गोर्खा आर्मीको थियो 27 इयर्सको लागि सिङ्गापुरमा सर्भ गरेको अनि मेरो पाजु पनि अहिले अस्ट्रेलियन नेभीमा पनि सर्भ गरेछ मैले त गर्नु सक्दैन त्यो काम त्यही भएर गर्नु सक्ने मान्छेहरूलाई त्यो सेलिब्रेसन दिनु पऱ्यो हामीलाई प्रोटेक्ट गर्नेको लागि वि निड टु गिभ देम देयर ड्युज
मेरो नाम नयन बहादुर तामाङ हो म पहिला ब्रिटिस आर्मीमा सर्भ गरेँ देश नै संसार नै पुरा अनप्रोडिक्टेबल छ अहिले विशेष एकदम खतरा खतरा वेपनहरू सबैले बटुलिरहेको छ बनाइरहेको छ अब यहीँ हेरौँ न अब यो इरान इजरायलको लडाइँ यो सानो लडाइँ होइन यो ठुलो लडाइँ हो यसमा अहिले के अरे विशेष इकोनोमी संसारको इकोनोमीलाई ठुलो असर गर्छ यो लडाइँले जब तक यो सन्धि हुँदैन तब तक समस्या चाहिँ ठुलो समस्या भइरहन्छ
मेरो नाम चन्द्रबहादुर तामाङ हामी प्राउड हुनुपर्छ म मात्रै नभएर हामी सबै नेपालीहरूले मैले त्यहाँ मार्च गरेको मार्च गर्दाखेरिमा ताली आउँछ सबैले ऊ गर्छ एप्रिसिएट गर्छ यो त के हो भनेदेखिलाई हाम्रो पिता पुर्खाले गर्नुभएको दुःख गर्नुभएको उसले गर्दाखेरिमा आज मैले त्यो अपर्च्युनिटी लिने मैले मौका पाएँ त्यसको साथसाथमा एउटा हाम्रो नेपाली समाज छौँ त्यो नेपाली समाजले पनि त्यसलाई प्राउड गर्नुपर्छ
माई नेम इज अनिल केसी आई सर्भ इन फ्रेन्च फरेन लिजन सिन्स 2019 to 2016 एन्ड इन दिस प्राउडफुल डे अफ एन्जेक डे वी डिड पारा टुडे feels proud and feels like a vibe that I used to have in military life and in my opinion this type of day to have in the life is very memorable
र एन्जेक डेका सन्दर्भमा तयार पारिएको यो कुराकानी सुनिहाल्नुभयो यो कुराकानीहरूमा समेटिएको पुरा सामग्री चाहिँ हाम्रो वेबसाइटमा राखेका छौँ sbs.com.au/nepali र श्रोताहरूलाई फेरि पनि सम्झाउन चाहन्छु कि यी कुराकानीमा व्यक्त गरिएका विचार चाहिँ वक्ता स्वयंका हुन् र यसमा एसबीएस नेपालीको समर्थन वा विरोध छैन र अब यतिको गोर्खालीका कुरा सुनिसकेपछि गोर्खालीको गीत पनि सुनौ. मन्त्र ब्यान्डको वीर गोर्खाली एसपीएस साउथ एसियनको नेपाली कार्यक्रममा. र वीर गोर्खालीको कुरा सुनिरहँदाखेरि अब भने कार्यक्रममा ब्रेक पनि लिनुपर्छ होला, तर त्यसभन्दा अगाडि तपाईँहरूलाई फेरि एकपटक प्रश्न, सैन्य पेसाको तपाईँलाई लाग्ने एउटा राम्रो पक्ष र एउटा चुनौती के हो जस्तो लाग्छ, हामीलाई पठाउनुहोस् मङ्गलबारको प्रत्यक्ष प्रसारण समयमा. त्यसका लागि एसएमएस गर्ने नम्बर रहेको छ 0439799767. नम्बर फेरि एकपटक 0439799767 0439799767. अब पनि कार्यक्रममा लिउँ यो ब्रेक. ब्रेक पश्चात हामीसँग आशिष भन्ने नाम त सुन्नुभएको होला होइन, तर देव आशिष भन्ने नामको अर्थ चाहिँ के हो त, त्यसको लागि ब्रेकबाट फर्किएर हामीलाई सुन्नुहोला है त. विश्रामपछि फेरि पनि स्वागत छ श्रोतापर्यन्त. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा एसपिएस नेपालीको यो कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा, र हामीलाई चाहिँ तपाईँले यो कार्यक्रम मङ्गलबार साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष प्रसारणमा सुनिरहनु भएको छ. यदि त्यो होइन भनेदेखि चाहिँ एसपिएस रेडियो 2 पुनः प्रसारणमा बिहिबार सुनिरहनु भएको हुनसक्छ. र त्यसबाहेक अब हाम्रो कार्यक्रम चाहिँ अन्य कुन दिन आउँछ भन्दाखेरि बिहिबार पनि आउँछ एसपिएस साउथ एसियनमा 2-3 बजेसम्म, भने त्यसको पुनः प्रसारण हुन्छ आइतबार एसपिएस रेडियो 2. र अब यो कार्यक्रमहरू कहाँ कहाँ आउँछ, कसरी सुन्न सकिन्छ भन्ने बारेमा अझै विस्तृतमा थाहा पाउनका लागि हाम्रो वेबसाइटमा जानुहोस्. हाम्रो वेबसाइट sps.com.au/nepali हो, र त्यहाँ गएर हाम्रा कार्यक्रमहरूका बारेमा चाहिँ विस्तृतमा जानकारी पाउन सक्नुहुन्छ. र यो धुन बजेपछि थाहा पाइहाल्नु भयो होला, अब हामी नेपालतर्फ लाग्ने बेला भएको छ. अब नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका प्रमुख नेपाल सम्बन्धी खबर सुनौ.
सरकारले शनिबारबाट काठमाडौँ नदी किनारमा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने कार्य सुरु गर्यो. शनिबार र आइतबार गरी थापाथली, गैरी गाउँ र मनहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने कार्य गरिएको अधिकारीहरूले बताएका छन्। सुकुम्बासी बस्ती हटाउन सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो. विस्थापितहरूलाई सुरुमा दशरथ रङ्गशाला पुर्याइएको र त्यहाँ सरकारी निकायद्वारा विवरण संकलनको काम सकिएपछि अस्थायी होल्डिङ सेन्टरहरूमा पुर्याइएको बताइएको छ. प्रधानमन्त्रीको कार्यालयले हालका लागि 5 स्थानमा पुनर्स्थापनाको बाटो खोलिएको जनाएको छ. यसका लागि नागार्जुन किर्तिपुरको सत्सङ भवन, कृषि विकास ब्याङ्कको तालिम केन्द्र, खरीपाटी र चाँदबाङमा रहेको सरकारी भवन र जग्गालाई प्रयोग गरिने बताइएको छ. प्रधानमन्त्री बालन शाहको निर्देशन अनुसार सुकुम्बासी बस्ती हटाइएको हो. उनले नदी किनारका वर्षौंदेखि अतिक्रमणमा परेका सार्वजनिक, सरकारी र पर्ती जग्गा र त्यहाँ रहेका संरचना हटाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए. उनको निर्देशनपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले 6 बुधे सूचना जारी गरेको थियो. साथै बिहिबार र शुक्रबार सुरक्षा निकायले राजधानीका सुकुम्बासी बस्तीहरूमा माइकिङ गरी शुक्रबार साँझ 7 बजेभित्र अनधिकृत रूपमा बनेका संरचना हटाउन सूचना दिएका थिए. एसपीएस नेपाली आइतबार दिउँसो मनोहरा किनार पुग्दा त्यहाँका संरचनाहरू भत्काइएको थियो. धेरै सुकुम्बासी सामान लैजाने तयारी गरिरहेका थिए. त्यही बेला पानी परेर उनीहरू सामान जोगाउँदै ओतको खोजीमा लागेको दृश्यहरू देखिएका थिए. उनीहरू सञ्चारकर्मीसँग कुरा गर्न चाहिरहेका थिएनन्. त्यही भिडमा एकजना महिला प्रहरीलाई गाली गर्दै गरेको भेटिन्. सामान झिकेर मात्र उनको टहरा भत्काउन अनुरोध गरेको, तर प्रहरीले आफ्नो अनुरोध नसुनेको ती महिलाले बताइन्. मानव अधिकार आयोगले शुक्रबार सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न, अत्यधिक बलको प्रयोग नगर्न र संयमित हुन सरकारलाई निर्देशन दिएको थियो. सबै सरकारी निकायमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न बिहिबार पत्र पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा हाजिरी विवरणको अभिलेखीकरण राख्न भनिएको छ। कर्मचारीको हाजिरी विवरण प्रणालीबाट प्रत्येक 15 दिनमा प्रिन्ट गरी सुरक्षित रूपमा राख्न पनि पत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिए। उनी गोर्खाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। अप्रेल 12 सार्वजनिक भएको मन्त्री गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो फाइनान्स इन्स्योरेन्समा भएको लगानी नदेखिएको भन्दै आलोचना बढेको थियो। उच्च अदालत पोखराले जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखरा महानगरपालिका 24 वडा अध्यक्ष भरत बहादुर अधिकारीलाई 4 महिना कैद भनी जिल्ला अदालत कास्कीले गरेको फैसला सदर गरेको छ। वडा सदस्य मैना नेपालीले अध्यक्ष अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै मुद्दा दिएकी थिइन्। विपिन जोशीको परिवारलाई सरकारले 2,00,000 सहयोग गर्ने भएको छ। जोशी अध्ययनका लागि इजरायल गएका थिए, तर त्यहाँ हमास लडाकुको नियन्त्रणमा परेपछि उनलाई जीवित उद्धार गर्न सकिएको थिएन। निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनको लागि इजरायल गएका अवस्थामा गाजामा भएको घटनामा परि मृत्यु भएका विपिन जोशीको परिवारलाई 10,00,000 रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने।
सरकारको अर्को प्रसंगमा सरकारले बोलाएको संसद अधिवेशन शुरू हुन नपाउँदै स्थगित गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि बसेको मन्त्री परिषद बैठकको सिफारिसमा अप्रिल 30 दिउँसो 2 लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए, तर अधिवेशन बैठक एक दिन पनि नबसी स्थगित गरिएको हो। यस निर्णयले सरकारले संसद छलेर अध्यादेश ल्याउन खोजेको हो कि भन्ने टिप्पणी भइरहेको छ। तर कतिपयले झण्डै 2/3 नजिकको सरकारलाई कुनै पनि कानून ल्याउन अध्यादेशको सहारा नचाहिने बताएका छन्। इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईका लागि स्थानीय अदालतबाट आदेश भएको खबर तेहरान स्थित नेपाली अनररी कन्सुल जनरल मार्फत अनौपचारिक रूपमा प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अघिल्लो साता परराष्ट्र मन्त्री शिशिर खनालले झा रिहा भएको बताएका थिए। मन्त्रालयले चाहिँ अप्रिल 15 एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। मन्त्रालयले जारी गरेको सूचनामा उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि तेहरान स्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली दूतावास दोहाबाट आवश्यक पहल भइरहेको उल्लेख गरिएको छ। खाद्य प्रयोजनका लागि उत्पादन र बिक्री हुने गुन्द्रुकको गुणस्तर सम्बन्धी स्पष्ट मापदण्ड लागू गरिएको छ। कृषि मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 3 प्रयोग गरी गुन्द्रुकको गुणस्तर सम्बन्धी मापदण्ड लागू गरेको हो, जसमा गुन्द्रुकको परिभाषा, प्रशोधन गर्ने विधि र प्याकेजिङ सम्मका विषयमा मापदण्ड तोकिएको छ। गुन्द्रुकमा कुनै पनि प्रकारका अखाद्य रङ, सुगन्ध वा प्रिजर्भेटिभ राख्न नपाइने र सुक्खा गुन्द्रुकमा 12% भन्दा बढी मोइस्चर हुन नहुने उल्लेख गरिएको छ। यस्तै प्याकेजिङ गर्दा गुन्द्रुक बनाउँदा प्रयोग भएको साग अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने नियम राखिएको छ। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा विजयी शुरूआत गरेको छ। नेपालले शनिबार UAEसँग भएको खेलमा 37 जित हात पारेको हो। घरेलु मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले 201 लक्ष्य दिएको थियो। जवाफमा UAE 48.2 ओभरमा 163 अल आउट भयो। नेपालका लागि करण केसीले 4 लिए। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले 2-2 लिए। ब्याटिङमा दिपेन्द्र सिंह ऐरीले नेपालका लागि अर्धशतक बनाए। ऐरीले 5 र 2 प्रहार गर्दै 90 75 बनाए। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालका कप्तान रोहित पौडेलले भने,
राम्रो पाठ चाहिँ भयो वसिम र अक्षदीपको, एउटा विकेट मात्र चाहिएको थियो र त्यसमा चाहिँ सोमपाल दाईको एकदमै ठुलो कन्ट्रिब्युसन छ र त्यो आइसकेपछि अब केही पनि एक्स्ट्रा गर्नुपर्ने थिएन, डिसिप्लिन बोलिङ मात्र थियो।
जितसँग 21 खेलबाट नेपालको 14 पुगेको छ। नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष सहित 24 जनाको पासपोर्ट कालो सूचीमा परेको अध्यागमन विभागले जनाएको छ। राष्ट्रिय खेलकुद परिषदले एन्फाको छानबिन गर्नका लागि कमल भट्टराईको संयोजकत्वमा 3 सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न एन्फा अध्यक्ष सहित पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा हाललाई विदेश भ्रमण रोक्नका लागि कालो सूचीमा राखिएको अधिकारीहरूले बताएका छन्। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका नेपालका प्रमुख समाचारहरू सुनिहाल्नुभयो। अब भने कार्यक्रममा पालो भएको छ अन्तिम ब्रेक लिने, र ब्रेकमा जानुभन्दा अगाडि चाहिँ अब त्यही तपाईँहरूलाई देवाशिष भन्ने नामको अर्थ के हो भनेर बुझ्न मन लागेको छ होला, तर त्यो फेरि यो ब्रेक पछाडि मात्रै भन्नेछु। त्यसैले झट्टै ब्रेकबाट गएर अनि यसो अलिअलि चियासिया के हुन्छ टक्क लिएर बस्नुहोला। अब अन्तिम ब्रेक पश्चात हामीसँग अझै पनि साङ्गीतिक रमाइला कुराकानी रहेका छन्, त्यसैले हामीसँगै रहनुहोला।
एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
र यो अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र ब्रेकमा जानुभन्दा अगाडि चाहिँ ब्रेकबाट फर्किसकेपछि हामी थ्री सिज ब्यान्डका एक सदस्य देवाशिष मोथेको नाम र उनीसँग नामका साथसाथै अन्य साङ्गीतिक विषयमा गरिएको कुराकानी राख्नेछौँ भनेका थियौँ। तर त्यो कुराकानी राख्नुभन्दा अगाडि यस ब्यान्डको टिस्टा बोलको यो गीत मात्र तपाईँहरूका लागि।
बाँधले बाँध्यो निरन्तर टिस्टालाई, बाँधले बाँध्यो त्यो निरन्तर टिस्टालाई, हत्या गर्यो है त्यो ईश्वरको रचनालाई। कस्तो खेल हो यो प्रकृतिसँग, बुझ्दैन बुझ्ने, बुझ्दैन बुझ्ने, बुझ्दैन बुझ्ने, झेलेकै हो प्रकृतिले पनि, सम्झेर सम्झनै नसक्ने, सम्झेर सम्झनै नसक्ने। भन्छ संसार तातिँदैछ अरे, तातिनुको साथ साथ बत्तिँदछ पनि अरे। भन्छ संसार तातिँदैछ अरे, तातिनुको साथ साथ बत्तिँदैछ पनि अरे। बत्ताएर नै कतिलाई त बेपत्ता पार्दैछ, हाम्रो पहाडमा भने चाहिँ पहिरोको प्रकोप बढ्दैछ, पहिरोको प्रकोप बढ्दैछ, पहिरोको प्रकोप बढ्दैछ। टिस्टा नदीमा डुब्दै निस्किने त्यो कालो हाँस, त्यसकै पनि भयो अब न सास न बास, न सास न बास, न सास न बास। बगरलाई हेर्दा निराशै निराश, बगरलाई हेर्दा निराशै निराश, बगरलाई हेर्दा निराशै निराश, निराश निराश। सुनेका थियौ डल्फिन जाति शिशु टिस्टामा आउँथ्यो रे, टिस्टाकै चिसो कलकले पानीमा जन्माई शिशु नै लाग्थ्यो रे। कसरी अब आउने त्यो शिशु शिशुलाई जन्माउन, कसरी अब आउने त्यो शिशु शिशुलाई जन्माउन। बाँधले त बाँध्यो यो निरन्तर टिस्टालाई, यो कुरै दफनाउन। बाँधले त बाँध्यो यो निरन्तर टिस्टालाई, यो कुरै दफनाउन। बाँधले बाँध्यो यो निरन्तर टिस्टालाई, हत्या गर्यो है त्यो ईश्वरको रचनालाई। कस्तो खेल हो यो प्रकृतिसँग, बुझ्दैन बुझ्ने।
थिएन त अलिक फरक खालको यो गीत. साङ्गीतिक समूह द थ्री सिजको सङ्गीत फरक किसिमको मात्र नभए ब्यान्डको सुरुवाती कथा पनि अनौठो नै छ. सन् 2009 अस्ट्रेलियन सङ्गीतकार म्याट किगन भारतको शान्तिनिकेतन पुगेपछि यो ब्यान्ड बनेको थियो र अहिलेसम्म यो क्रस कल्चरल कोलाबोरेसन नेपाली बङ्गाली लगायत अस्ट्रेलियन ज्याज सङ्गीतको सम्मिश्रणका साथ अघि बढिरहेको छ र हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेको द थ्री सिजका सदस्य तथा नेपाली भाषाको उत्थानमा लागि परेका देवाशिष मोथेसँग सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा.
तपाईँको नामबाटै सुरु गर्न चाहे मैले, किनभने अब तपाईँको नाम सुन्दाखेरि अब देवाशिष मोथी होइन एउटा चाहिँ अलिक फरक किसिमको चाहिँ हाम्रो श्रोताहरूलाई लाग्न सक्छ होइन, यसको यो अर्थ एकचोटि बताइदिनुहोस् न.
यो त भगवान्को आशिष है म र मलाई यो नाम चाहिँ मेरो बडाले दिनुभएको. उहाँ चाहिँ हाम्रो बेसिक ट्रेनिङ स्कुलमा पढाउनुहुन्थ्यो र उहाँसँग चाहिँ एकदमै नेपाल बङ्गाली धेरैजना उहाँको कलिग्सहरू हुनुहुन्थ्यो र उहाँ एकदम बङ्गाली कल्चरबाट इन्फ्लुएन्स भएर चाहिँ उहाँलाई यो नाम मन परेर चाहिँ मलाई यो नाम दिनुभएको उहाँले. अनि म चाहिँ अलिकति त्यसलाई नेपालीपन ल्याउनुको लागि चाहिँ म देव आशिष भन्छु कि देव आशिष न भनेर चाहिँ देव आशिष भन्छु.
हजुर हजुर हजुर. अनि अब यो नाम सँगसँगै होइन तपाईँले चाहिँ अब अहिले अस्ट्रेलिया यात्रामा हुनुहुन्छ, आफ्नो अब अन्तकर्ण म्युजिकल टुरमा हुनुहुन्छ होइन. अब यो हुन त तपाईँ धेरै पटक अस्ट्रेलिया आइसक्नु भएको छ र एसपिएसमा पनि योभन्दा अगाडि दुई पटक अन्तर्वार्ता दिइ पनि सक्नु भएको छ.
धेरै लामो
अब यो तपाईँको लागि चाहिँ होइन अस्ट्रेलिया अब पानी पँदेरो भने जस्तै भएको छ
तपाईँलाई,
तर त्यति हुँदाहुँदै पनि अब यो पालिको टुरमा आउँदाखेरि होइन अब कस्तो भइरहेको छ, तपाईँको के फरक पाउनु भएको छ, कतिको रमाइलो अनुभव गर्नु भएको छ कि अथवा केही फरकहरू पाउनु भएको छ?
अहिले चाहिँ हामी एउटा हाम्रो यो हामीले 23 युके टुर गरेको थियौँ. इडनबुरामा हामीले तपाईँको फ्रिन्च फेस्टिभल भन्ने फ्रिन्च भन्ने फेस्टिभलमा बजाएका थियौँ हाम्रो ब्यान्डले द थ्री सिजले. र त्यसपछि चाहिँ हामी एउटा बाथ भन्ने सहरमा आएर चाहिँ त्यहाँनिर चाहिँ हामीले हाम्रो पिटर ग्याब्रियलको एकदमै नाम चलेको विश्व प्रख्यात स्टुडियो छ द रियल वर्ल्ड भन्ने, त्यो रियल वर्ल्डमा चाहिँ हामीले यो अन्तकर्ण यो एल्बम चाहिँ हामीले त्यहाँ रेकर्ड गऱ्यौँ र यो एल्बम चाहिँ अनलाइन यो रिलिज भइसकेको छ है. अनि यो सबै अब अडियो प्लेटफर्महरूमा यो एभाइलेबल छ र यसपालि चाहिँ यो नयाँ एल्बम लिएर यहाँ आउनु पाउँदाखेरि है त्यही पनि अब हामीले त्यस्तो राम्रो एउटा स्टुडियोमा रेकर्डिङ गऱ्यौँ, त्यो एउटा नयाँ एक्साइटमेन्ट छ योपालि चाहिँ.
हजुर, अब दर्शक श्रोता जो तपाईँको चाहिँ अब कार्यक्रमलाई प्रत्यक्ष रूपमा हेर्न आउनु भएको छ नि,
हजुर,
उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो रहेको छ? अब तपाईँको अब चाहिँ हामीले पनि धेरै गीतहरू सुन्यौँ होइन र त्यो म्युजिकल इन्स्ट्रुमेन्ट पनि अब एकदमै ट्रेडिसनल छ होइन. अहिलेको यो नयाँ जेनेरेसन पनि अब उनीहरूको आफ्नै टेस्ट छ, आफ्नै स्वाद छ होइन म्युजिकका अब धेरै विधाहरूमध्ये होइन. तपाईँले चाहिँ कस्तो पाउनु भएको छ, सबैतिर स्वागतै पाउनु भएको छ कि अथवा कुनै कुनै बेला चाहिँ होइन यो के गयो के गएको हो यो अथवा के बजाएको भन्ने चाहिँ त्यस्तो केही प्रतिक्रियाहरू पाउनु भएको छ कि छैन?
विशेष गरी चाहिँ अब यो जुन चाहिँ साउन्डहरू हामी निकाल्छौँ है हाम्रो विभिन्न इन्स्ट्रुमेन्टहरूले, यसले चाहिँ धेरै जस्तो अडियन्सहरू चाहिँ आश्चर्यचकित हुन्छ क्या तपाईँको. अनि म धेरै प्रकारको प्रकर्सनहरू बजाउँछु, मादल, मचुङ्गा है, अनि गिटार, यो दोतारा, यो इन्स्ट्रुमेन्टहरूले चाहिँ एक प्रकारले उनीहरूको त्यस्तो कुनै त्यस्तो रियाक्सन नै हुँदैन, उनीहरूले त्यो एक्सपिरियन्स गर्नुहुन्छ क्या एउटा नयाँ इन्स्ट्रुमेन्ट देख्दा, नयाँ साउन्ड सुन्दाखेरि है. हामीले अहिलेसम्म त्यस्तो खालको अब नेगेटिभ भाइब्स चाहिँ अहिलेसम्म पाएको छैनौँ भनौँ न.
अब यो तपाईँले भन्नुभयो मुर्चुङ्गा होइन, यो जुन ट्रेडिसनल जुन अब इन्स्ट्रुमेन्टहरू तपाईँले प्ले गरिरहनु बजाइरहनु भएको छ होइन, त्यससँग तपाईँलाई चाहिँ के कुराले आकर्षित गरेको होइन अब यो यसरी चाहिँ यो ट्रेडिसनल म्युजिक भनौँ इन्स्ट्रुमेन्ट युज गरेर अगाडि बढ्नुपर्छ आफ्नो सङ्गीत यात्रामा भन्ने के कुराले चाहिँ तपाईँलाई चाहिँ त्यो प्रभाव पार्यो भनौँ? अब हुन त आजकल आधुनिकतामा अब गिटारदेखि लिएर ड्रमदेखि लिएर अनेक साधनहरू छन् होइन म्युजिकल इन्स्ट्रुमेन्टका, त्यति हुँदाहुँदै पनि तपाईँले चाहिँ अब त्यो टिपिकल एउटा ट्रेडिसनल चाहिँ त्यसलाई लिएर अगाडि बढ्नु चाहिँ के छ, अब त्यसको रहस्य बताइदिनुहोस् न.
सानैदेखि अङ्ग्रेजी माध्यममा पढेको है, स्कुलिङ सबै अङ्ग्रेजी माध्यममा भयो. अनि त्यही अघि हामीले जुन चाहिँ कुरा गर्दैथ्यौँ वर्णमालाको विषय लिएर पनि, हामीलाई त्यो मनमा सानैमा त्यो अङ्ग्रेजी स्कुलमा अङ्ग्रेजी बोल्यो भने फाइन तिर्नुपर्छ भन्ने एउटा जुन चाहिँ मानसिकता लिएर हामी हुर्क्यौँ है अनि पछि गएर जब म इङ्ग्लिस लिटरेचर पढ्न विश्वभारती शान्ति निकेतन गएँ त्यति बेला चाहिँ मलाई त्यो एकदमै लाज लाग्नु थाल्यो क्या अरू कम्युनिटीहरूसँग जस अब स्पेसल्ली हाम्रो बेङ्गोली कम्युनिटीसँग उहाँहरूले जति आफ्नो भाषालाई मान्यता दिन्छ अङ्ग्रेजीलाई जति दिन्छ आफ्नो भाषालाई पनि त्यति नै दिन्छ र उहाँहरूसँग हेलमेल गर्दाखेरि चाहिँ बिस्तारी लाज लाग्नु थाल्यो मलाई अनि म पनि अब बेसी जस्तो अङ्ग्रेजी गीतहरू मात्रै गाउने है स्कुलदेखि नै हामीले यो अब बिटल्सहरूदेखिको लिएर यो गन्स एन्ड रोजेसहरू हाम्रो यो ब्यान्डहरू 90s को ब्यान्डहरू सुनेर हुर्केको अनि त्यहाँ पुग्दाखेरि चाहिँ मलाई त्यही लाज लागेर मैले बिस्तारी यो अङ्ग्रेजी गीतहरू गाउनु चाहिँ छोडिदिएन
र द थ्री सिज ब्यान्डका एक सदस्य देवाशिष मथेसँग सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानीको त यो छोटो अंश मात्र हो. पुरा कुराकानी सुन्न चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस्. आफ्नो मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गरेर वा युट्युबमा एसपिएस साउथ एसियनमा गएर पनि यो कुराकानीलाई सुन्न सक्नुहुन्छ. अहिले भने एसपिएसको स्टुडियोमा उनले दिएको साङ्गीतिक प्रस्तुति नै सुनौ. र यो गीतका साथसाथै अब भने कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेको छ. हामीलाई यो कार्यक्रम कस्तो लाग्यो, साथै हामीले प्रस्तुत गर्ने सामग्रीहरू तपाईँहरूलाई कस्तो लाग्छ, प्रतिक्रिया पठाउन नबिर्सिनुहोला. त्यसका लागि हामी सोसल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा एसबिएस नेपालीका नाममा रहेका छौँ. त्यहाँ गएर हामीलाई लाइक गरेर फलो गरेर पनि आफ्ना प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ. यति भन्दै आजको लागि कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्. हस्त, नमस्ते.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.